अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा राकेश मिश्र र तुला अधिकारीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
आज प्रदेश पाँचले मुख्यमन्त्री पाउँदै एमाले नेता शङ्कर पोखरेल प्रदेश पाँचको पहिलो मुख्यमन्त्री।
समानुपातिक सिटमा अधिकांश नेताका श्रीमती, कतै बिहेको थर कतै जन्मथर उपयोग।
नेपालगञ्ज उपमहानगरपालिकाको फोहोर फाल्ने जग्गा विवाद टुङ्गियो, बाँकेमा कुपोषणको अवस्था चिन्ताजनक।
र नेपाली अधिकारीकै कारण बर्दियाको मूर्तिहा नाका खुल्न ढिलाइ, जुम्लामा यस क्षेत्रकै सबैभन्दा ठुलो अस्पताल भवन प्रधानमन्त्रीद्वारा उद्घाटन।
आहा, कति मिठो तिम्रो हातको चिया,
कति मख पार्न जाने कि?
मख पर्ने कुरा त अर्कै छ, लौ सुन, अब कुमारी ब्याङ्कमा 11% ब्याज पाइन्छ नि, त्यो पनि महिनै पिच्छे।
हो र, कति वर्ष राख्नु पर्ने रहेछ?
वर्ष होइन, दिन, त्यो पनि जम्मा 180 दिन, साथमा मासिक ब्याज भुक्तानी पनि।
आहा, यो त एकदमै मख पर्ने कुरा रहेछ, हामी पनि आजै जाउँ कुमारी ब्याङ्कमा खाता खोल्न।
अब कुमारी ब्याङ्कमा पाउनुहोस् 11% ब्याज दर, 180 दिने विशेष मुद्दती खातामा, विशेषताहरू न्यूनतम मौजदात्रु 1 लाख, मासिक रूपमा ब्याज भुक्तानी। यो योजना व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपकर्ताहरूमा कुमारी ब्याङ्कको सबै शाखाबाट उपलब्ध छ। यो योजना सीमित अवधिको लागि मात्र। कुमारी ब्याङ्क, सबैका लागि सधैँका लागि।
पश्चिम डायरीको सुरुमा, प्रदेश सभाले मुख्यमन्त्री पाउन लागेको सन्दर्भ। 5 नम्बर प्रदेशले आज मुख्यमन्त्री पाउँदैछ। एमाले नेता शङ्कर पोखरेल यो प्रदेशको पहिलो मुख्यमन्त्री बन्दै हुनुहुन्छ। एमाले प्रदेश संसदीय दलका नेता शङ्कर पोखरेल आज मुख्यमन्त्री नियुक्त हुने हुनुभएको छ। एमाले र माओवादी गठबन्धनले हिजो पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको कार्यालयमा औपचारिक पत्र दर्ता गराएको थियो। त्यसपछि प्रदेश प्रमुख कार्यालयले आज नियुक्त गर्ने प्रक्रिया थालेको हो। मुख्यमन्त्रीको शपथ भने 3 गते तय गरिएको छ। एमाले र माओवादीले पक्षमा बहुमत भएको दावीसहित पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख उमाकान्त झाले आग्रह गर्दै पत्र बुझाएका हुन्। पत्र बुझ्दै प्रदेश प्रमुख झाले धारा 168 को उपधारा 2 बमोजिम आफू अघि बढ्ने बताउनुभयो। यसैपछि दलले नियुक्तिका लागि आग्रह गरेसँगै मुख्यमन्त्रीको कार्यालय रहने बुटोलको दरबार लाइन स्थित 6 तले भवनको 4थो तलामा कार्यकक्ष व्यवस्थापनको कामलाई तीव्रता दिएको छ। गठबन्धनले पत्र दर्ता गराए लगत्तै प्रदेश मुख्यालय, शपथ लगायतका व्यवस्थापनमा जुटेको छ। प्रदेश प्रमुखको कार्यालयले सडक डिभिजन कार्यालयको परिसरमा शपथ आयोजना गर्ने तयारी गरिरहेको छ। अमृता अनमोल र घनश्याम गौतमले आजको कान्तिपुर दैनिकमा खबर लेख्नु भएको छ।
प्रदेश नम्बर 6 सुर्खेतमा क्षेत्रीय प्रशासन कार्यालयकी सहयोगी कौशिला थापा मगरको व्यस्तता आजभोलि बढेको छ। केही दिनमै प्रदेशले मुख्यमन्त्री पाउँदैछ। मुख्यमन्त्रीका लागि कार्यकक्ष व्यवस्थापन, रङ्गरोगन लगायतका कामहरू भइरहेका छन्। अरू बेला बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म काम हुन्थ्यो, उहाँले भन्नुभयो अहिले दैनिक 12 घन्टासम्म काममा खटिनु परेको छ। क्षेत्रीय प्रशासन कार्यालयको तल्लो तल्लामा मुख्यमन्त्रीको कार्यकक्ष बनाइँदैछ। भित्ता फोडेर 4 मिटर चौडाइ र 70 सेन्टिमिटर लम्बाइको कोठामा मुख्यमन्त्रीको कार्यकक्ष बनाइँदैछ। नागरिकमा नगेन्द्र उपाध्यायले खबर लेख्नु भएको छ।
एमाले नेत्री सुजिता साक्य समानुपाती कोटाबाट प्रतिनिधि सभा सदस्य बन्नु भएको छ। 5 नम्बर प्रदेशका मुख्यमन्त्री पक्कापक्की भएका एमाले नेता शङ्कर पोखरेलकी पत्नी साक्य जनजाति कोटाबाट समानुपातिक सांसद हुनुभएको हो। जनजाति कोटाबाट सांसद बनेकी शङ्कर पोखरेलकी पत्नी सुजिता ब्राह्मणकी जनजाति प्रतिनिधि सभा सदस्य मेटमणि चौधरी भन्नुहुन्छ, ब्राह्मणसँग बिहे गरेपछि त उहाँ ब्राह्मण हुनुपर्ने हो नि, कसरी जनजाति हुनुभयो? माओवादीकी यशोदा गुरुङ पनि समानुपातिक सांसदको बन्द सूचीमा हुनुहुन्छ, उहाँ पनि जनजाति कोटाबाट सांसद उच्च सम्भावना छ। जन्मथर सुवेदी रहेकी यशोदा माओवादी नेता देव गुरुङकी पत्नी भएपछि उहाँ जनजाति कह लिनु भएको हो। यस्तै एमालेबाट जनजाति कोटाबाट सांसद बनेकी तुलसा थापा एमाले उपाध्यक्ष वामदेव गौतमकी पत्नी हुनुहुन्छ। गौतमसँग विवाह भएपछि पनि तुलसा कसरी जनजाति भन्ने प्रश्न सहजै उठाउन सकिने ठाउँ छ। प्रतिनिधि काङ्ग्रेसकी पार्वती डिसी चौधरी पनि प्रतिनिधि सभा सदस्य बन्ने उच्चतम सम्भावना छ। उहाँ थारू समुदायबाट प्रतिनिधि सभा सदस्यमा चयन हुँदै हुनुहुन्छ, तर उहाँको जन्मथर भने डिसी अर्थात् डाँगी क्षेत्री हो। समानुपातिक प्रतिनिधित्वको आधारमा कहीँ जन्मथर राखिएको छ, कहीँ बिएथर। नेताका श्रीमतीहरूले आफ्नो आवश्यकता अनुसार यसलाई उपयोग गरेका छन्। देवेन्द्र बस्नेतले आजको नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
नेपाली कङ्ग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो बाँके, बर्दिया, दाङ लगायतका विभिन्न जिल्लाबाट निर्वाचित कङ्ग्रेस सम्बद्ध प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र कङ्ग्रेसका अगुवाहरूसँग नेपालगञ्जमा छलफल गर्नुभएको छ। जुम्लामा कर्णाली विज्ञान प्रतिष्ठान उद्घाटनका लागि नेपालगञ्ज आइपुग्नुभएका प्रधानमन्त्री देउवाले पार्टीको आगामी नीति, सरकारमा आफ्ना योजनादेखि प्रदेश सभामा खेल्नुपर्ने भूमिका आदि विषयमा अन्तर्क्रिया गरेको सम्बद्ध पार्टी स्रोतले जनाएको छ। दाङका प्रदेश सभा सदस्य दिल्ली चौधरीसँग उहाँ निकै बेर छुट्टै छलफल पनि गर्नुभयो। पार्टी स्रोतले भन्यो, शनिबार साँझ नेपालगञ्ज आइपुग्नुभएका देउवा नितान्त राजनीतिक सक्रियतामा व्यस्त रहनुभयो। हिजो बिहान कर्णाली विज्ञान प्रतिष्ठानको समुद्घाटन गरी नेपालगञ्ज हुँदै प्रधानमन्त्री देउवा साँझ काठमाडौँ फर्किनु भएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
प्रधानमन्त्री देउवाले 300 शैयाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको भवन हिजो उद्घाटन गर्नुभयो। प्रतिष्ठानका कुलपति समेत रहनुभएका देउवाले एक कार्यक्रमका बीच पश्चिम नेपालमा चिकित्सा जगतमा आधुनिक पहिलो र ठूलो भवनको उद्घाटन गर्नुभएको हो। चिकित्सा क्षेत्रमा नमुना र राज्यले गौरव गर्न लायकको भवन निर्माण भएको भन्दै प्रधानमन्त्रीले खुसी व्यक्त गर्नुभयो। गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएर योग्य र दक्ष चिकित्सक उत्पादनतिर ध्यान दिन उहाँले प्रतिष्ठानलाई सुझाव दिनुभयो। स्वास्थ्य मन्त्री तथा प्रतिष्ठानका सहकुलपति दीपक बोहराले एमबीबीएस पढाइका लागि सरकारले पहल गर्ने बताउनुभयो। नेपाल सरकारको 76 करोड रुपियाँको लागतमा अस्पताल भवन निर्माण भएको हो।
बाँकेको डुणुवा गाउँपालिका होलिया क्षेत्रमा हालै गरिएको सरकारी सर्वेक्षणले कुपोषणको अवस्था चिन्ताजनक रहेको देखाएको छ। त्यहाँका 25% बालबालिका कुपोषणबाट पीडित छन्। तीमध्ये 10% बालबालिकामा कडा कुपोषण र 15%मा माध्यम खालको पाइएको छ। सर्वेक्षणका क्रममा 700 बालबालिकाको स्वास्थ्य जाँच गराइएको थियो। यो निकै डरलाग्दो तथ्याङ्क हो। विश्व स्वास्थ्य सङ्गठनका अनुसार यस्तो अवस्थालाई आपतकालीन भनिन्छ। जिल्ला जनस्वास्थ्य प्रमुख खिमबहादुर खड्का भन्नुहुन्छ, बाँकेमा कुपोषणको अवस्था भयावह देखिएको छ, त्यसैले सबै गाउँपालिकामा 100% बालबालिकाको स्वास्थ्य जाँच गर्ने तयारीमा जुटेका छौँ। नेपालगञ्जस्थित पोषण गृहमा कुपोषित बालबालिका दैनिक उपचारका लागि आउने गरेका छन्। कान्तिपुरमा ठाकुर सिंह थारूले खबर लेख्नु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाको फोहर व्यवस्थापन तथा प्रशोधन केन्द्र ल्यान्डफिल साइटको जग्गा विवाद टुङ्गिएको छ। नेपालगञ्ज 23 हिर्मिनिया स्थित ल्यान्डफिल साइटको 12.5 बिघा क्षेत्रफलभित्र अरूकै नाममा जग्गा भेटिएपछि बढेको विवाद सदाका लागि किनारा लगाइएको हो। प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीको अध्यक्षतामा रहेको जग्गा अधिग्रहण समितिले प्रति कट्ठा 2,35,574 दरले जग्गा अधिग्रहण गर्ने निर्णय गरेपछि विवाद सकिएको छ। ल्यान्डफिल साइट निर्माणले गति लिएमा फोहोर व्यवस्थापनको समस्या हल हुने नगरवासीहरूको विश्वास छ। आजको सद्भावमा खबर छापिएको छ। पश्चिम डायरीमा स्थानीय तहमा न्याय समिति अन्यल
सङ्घीय मामिलाले हामीलाई 3 दिने ट्रिटमेन्ट दिएको थियो। त्यति बेला के भन्यो भने हामी पनि प्रष्ट नभइसकेको अवस्था भावनाले अब प्रष्ट नीति आएपछि हामी तपाईँहरूलाई जानकारी गराउँछु भन्नुभएको थियो। त्यो भावनाले हामीले अहिलेसम्म न्याय समिति गठन गरेकै छैन।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
गाई भैँसी पालक किसानहरूका लागि अत्यन्त जरुरी जानकारी।
दुधालु पशुहरूमा लाग्ने थुनेलो रोगले दुधको उत्पादन घटाउने हुनाले किसानहरूलाई आर्थिक हिसाबले निकै क्षति पुर्याउँछ। जथाभावी एन्टिबायोटिक्सको प्रयोगले पशु तथा मानव स्वास्थ्यमा समेत नकारात्मक असर पार्दछ भने दुध राम्ररी उमालेर नखाएमा मानिसमा क्षयरोग, ब्रुसेलोसिस, झाडा पखाला जस्ता रोगहरू देखिन सक्छ।
थुनेलो रोग लाग्न नदिन ध्यान दिनुपर्ने कुराहरू।
गोठ सधैँ सुक्खा र सफा राख्ने।
दुध दुहुने व्यक्तिले नियमित रूपमा नङ काटी साबुन पानीले हात धोएर मात्र दुध दुहुने।
दुध दुहुनु अगाडि थुन र कल्चौडो सुक्खा कपडाले पुछ्ने।
दुध दुहुने र ढुवानी गर्ने भाँडा राम्ररी पखालेर घाममा सुकाउने।
दुध दुहिसकेपछि पोविडिन आयोडिन 9 भाग र ग्लिसरिन 1 भाग मिसाएर बनाएको औषधिको झोलमा प्रत्येक थुन चोप्ने र त्यसपछि पशुलाई घाँस पराल दिई कम्तीमा 20 मिनटसम्म बस्न नदिने
र पशुमा थुनेलोको समस्या देखा परेमा तुरन्त प्राविधिकसँग उपचार गराउने।
USAID को आर्थिक सहयोगमा हेफर इन्टरनेसनल नेपाल र पशु सेवा विभागको सहकारीमा सार्वजनिक हितका लागि प्रसारित सन्देश।
कौशल्य मेमोरियल अस्पताल हवलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्य मेमोरियल अस्पताल हवलदारपुर बाके,
फोन नम्बर 081414007 र 98482363।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर,
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
स्थानीय तहमा न्यायिक समिति अधिकांशमा गठन हुन सकेका छैनन्। 6 नम्बर प्रदेशमा यो समस्या अझ धेरै छ। आफ्नो अधिकार क्षेत्रभित्रका विभिन्न विवादको निरूपण गर्न गाउँपालिका र नगरपालिकाका उपप्रमुखको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। यसका लागि ऐन र कार्यविधि पनि आइसकेको छ, तर कतिपय जनप्रतिनिधि त यसबारे अनभिज्ञ छन्। सुर्खेतबाट सहकर्मी चाँदनी केसीले पठाएको रिपोर्ट।
करिब 2 दशकपछि सम्पन्न स्थानीय तह निर्वाचनले विकासमा आमूल परिवर्तन हुने सर्वसाधारणको अपेक्षा छ। जनप्रतिनिधिमा पनि निकै जोश, जाँगर र उत्साह रहेको छ। जनप्रतिनिधिले स्थानीय तह नेतृत्व गर्न थालेको पनि 8 महिना बितिसक्यो, तर संविधानमा उल्लेख भए अनुसार काम भने हुन सकेको छैन। संविधानले प्रत्येक नगरपालिका र गाउँपालिकामा उपप्रमुख तथा उपाध्यक्षको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गर्नुपर्ने उल्लेख गरेको छ, तर 6 नम्बर प्रदेशका धेरै स्थानीय तहमा अझै पनि न्यायिक समिति समेत गठन हुन सकेको छैन। दैलेखको डुङ्गेश्वर गाउँपालिकाका उपाध्यक्ष सीता गेवालीले आफ्नो गाउँपालिकामा अहिलेसम्म पनि न्यायिक समिति गठन नभएको बताउनुहुन्छ।
हामीले न्यायिक समिति गठन गरेकै छैनौँ। अब हामीलाई असार 6, 7 र 8 गते सङ्घीय मामिलाले हामीलाई 3 दिन ट्रेनिङ दिएको थियो। त्यति बेला के भन्यो भने हामी पनि प्रष्ट नभइसकेको अवस्था भावनाले अब प्रष्ट नीति आएपछि हामी तपाईँहरूलाई जानकारी गराउँछु भन्नुभएको थियो। त्यो भावनाले हामीले अहिलेसम्म न्यायिक समिति गठन गरेकै छैन।
न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमिन, अंशभण्डा, साँधको विवाद जस्ता मुद्दाको टुङ्गो लगाउने गर्दछ। डोल्पाको छारकाताङसुङ गाउँपालिकाकी उपाध्यक्ष छिरिङ गुरुङ त झन न्यायिक समितिको बारेमा नै अलमल हुनुहुन्छ। न्यायिक समिति गठन नभएका भनेका यी गाउँपालिका त केही उदाहरण मात्रै हुन्, तर 6 नम्बर प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा न्यायिक समिति बनेकै छैन भने बने पनि प्रभावकारी काम पनि भएको छैन। कालीकोटको पचालझरना गाउँपालिकाकी उपाध्यक्ष तारा नेउपाने,
हामीले हाम्रो गाउँपालिकामा 3 सदस्यीय न्यायिक समिति गठन गरेका छौँ र न्यायिक समिति गठन गर्ने बेला केही एउटा जनस्तरका मुद्दा मामिलाहरू हामी कहाँ आएका छन् र त्यसलाई छलफल बहस गर्ने र केही हल गरेका छौँ। कानुनी हामीले नपढेको गर्दा होइन, अब त्यहाँ अलिअलि जटिलताहरू आएछन्।
न्यायिक समिति गठन भए पनि ऐन कानुन पर्याप्त नहुँदा काम सोचे जस्तो हुन नसकेको केही जनप्रतिनिधिहरूको भनाइ छ। अहिले आफ्नै तरिकाले नै विवादहरू समाधान गरिरहेको त्रिवेणी गाउँपालिका सल्यानकी उपाध्यक्ष करुणा खड्काले बताउनुहुन्छ।
मुद्दाहरू आएका छन्, मिलाइराखेको छ। अब ऐन कानुनहरू पनि सबै हामीहरूलाई भरिपूर्ण नभएको भएर पनि हामीहरूले अब आफै नै हामीहरू मिलाइराखेका छौँ।
न्यायिक समितिले कानुनी अधिकृतको सहायतामा मौखिक रूपमा मुद्दाहरूको मेलमिलाप र परामर्श गर्ने गरेका छन्। न्यायिक समिति गठन र इजलास निर्माण गर्न नसक्दा विवाद समाधानमा अलमल भएको जनप्रतिनिधिहरूको भनाइ छ। न्यायिक समितिलाई कानुनी अधिकार प्राप्त नहुँदा पनि न्याय सम्पादनमा समस्या आएको छ। स्थानीय तहको शासन सञ्चालन विधेयक संसदमा विचाराधीन रहेको र उक्त ऐन निर्माण नहुँदा न्यायिक समितिलाई कार्य सञ्चालनमा अन्यलता रहेको छ।
नेपाली अधिकारीले ढिलासुस्ती गरेकाले बर्दिया सदरमुकाम गोलरियासित जोडिएको मूर्तिहा नाका सञ्चालनमा आउन नसकेको भारतीयले जनाएको छ। हालै उद्योग वाणिज्य सङ्घ र व्यापार मण्डल मेहीपुरा भारतका प्रतिनिधिबीच भएको छलफलमा भारतीय सीमा शुल्क उत्तर प्रदेश र उत्तराखण्ड आयुक्त शिवकुमार शर्माले यस्तो जानकारी दिनुभएको हो। भारतीय अधिकारी मूर्तिहा नाका खोल्न सहमत छन्। उहाँले भन्नुभयो, भारतसित भएको सम्झौता अनुसार नाका सञ्चालनका लागि आवश्यक प्रक्रिया हुनुपर्छ, तर नेपाल तर्फबाट यस्तो देखिएन। आजको कान्तिपुरमा कमल पन्थीले खबर लेख्नु भएको छ।
गोर्खा युनाइटेड पब्लिक स्कुल नेपालगञ्ज संस्थागत विद्यालयतर्फ प्रदेश नम्बर 5 सर्वोत्कृष्ट भए बापत पुरस्कृत भएको छ। काठमाडौँमा शिक्षा मन्त्रालयले गोर्खालाई सम्मानित गरेको हो। सरकारले हरेक वर्ष देशभरका एसइईमा उत्कृष्ट विद्यालयहरूलाई सम्मानित गर्ने गरेको छ। अघिल्ला 3 परीक्षामा प्राप्त नतिजा, विश्लेषण, परीक्षामा सहभागी विद्यार्थी सङ्ख्या तथा तह अनुसार अध्यापन गराइएका विषयका आधार मानेर विद्यालय छनौट गरिने मन्त्रालयले जनाएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
माथिल्लो कर्णाली जलविद्युत आयोजनाको विकासकर्ता भारतीय कम्पनी जिएमआरको कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएको छ। आयोजनाको बाँधस्थल दैलेखको डाब र वीरेन्द्रनगर खजुरा स्थित कार्यालयमा शनिबार राति एकै समयमा विस्फोट गराएको प्रहरीले जनाएको छ। विस्फोटबाट पर्खाल र सुरक्षा चेकपोस्ट भत्केका छन्। कान्तिपुरमा खबर छ।
जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष अजय श्रीवास्तवले विपद व्यवस्थापनमा स्थानीय तहको सक्रियता आवश्यक रहेको बताउनु भएको छ। हिजो नेपालगञ्जमा जिल्ला विपद व्यवस्थापन समिति बाँकेको आयोजनामा भएको विपद व्यवस्थापन ऐन कानुन र नीति नियम सम्बन्धी कार्यशाला गोष्ठीमा बोल्दै अध्यक्ष श्रीवास्तवले स्थानीय तहका जनप्रतिनिधि विपद व्यवस्थापनको नीति नियमहरूका बारेमा स्पष्ट हुनुपर्ने बताउनुभयो। नेपाल रेडक्रस सोसाइटीको आर्थिक सहयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको 2 गोष्ठीमा डुडुवा, राप्ती सोनारी, नरेनापुर, जानकी, खजुरा, बैजनाथ, नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिकाका प्रमुख, उपप्रमुख, विपद व्यवस्थापनका मुख्य सम्पर्क व्यक्ति लगायतको सहभागिता छ। गोष्ठीमा बाढी विपदको दिगो समाधान, राप्ती नदीमा तटबन्ध, वृक्षारोपण लगायतका बारेमा छलफल भइरहेको छ। यसैबीच नेपाल रेडक्रस सोसाइटी खजुरा शाखाको 13 साधारण सभा हिजो गरिएको छ। दिवसको अवसर पारेर शाखाले रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर 5 बिनौनामा हिजो पूर्णखोप सुनिश्चितता घोषणा सभा गरिएको छ। युएसएड र सुहाराको सहयोगमा वडा खोप समन्वय समिति राप्ती सोनारी गाउँपालिका वडा नम्बर 5 बाँकेको आयोजनामा घोषणा सभा गरिएको हो। सद्भावमा खबर छ।
यसैबीच बाँकेको नरेनापुर गाउँपालिका वडा नम्बर 5 स्थित मटेहिया स्वास्थ्य चौकीमा सुत्केरी गराउन स्वास्थ्यकर्मी नहुँदा समस्या उत्पन्न भएको पाइएको छ। सुत्केरी गराउन पुगेकी एक महिला बेलैमा उपचार पाउन नसकेपछि छिमेकी स्वास्थ्य चौकीमा पठाउनु परेको वडा अध्यक्ष कृष्ण चन्द्र मौर्यले बताउनु भएको दैनिक नेपालगञ्जमा खबर छ। पश्चिम डायरीमा अख्तियारको कामप्रति सर्वसाधारणको प्रतिक्रिया।
कुनै पनि निकायलाई सर्वेसर्वा छोड्दाखेरि त्यो अख्तियार नै भ्रष्टाचारको दलदलमा फस्ने सम्भावना अहिलेसम्मका कार्यविधिले देखियो। त्यसको लागि एकले अर्कालाई वाच गर्न सक्ने किसिमका संस्थाहरू हुनुपर्छ।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
त्यो जय बागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे
हो? त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98 483 5523।
फ्ल्याक्स। हजुर, अब मल्टी कलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूर पश्चिममै पहिलो अत्याधुनिक मल्टी कलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टी कलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुक का साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो 75 स्थापना दिवस हिजो नेपालगञ्जमा पनि मनाएको छ। यसै सन्दर्भ पारेर हामीले भ्रष्टाचार विरुद्ध काम गर्ने संवैधानिक निकाय अख्तियारको भूमिका र कार्य का बारेमा सर्वसाधारणको प्रतिक्रिया संकलन गरेका छौँ। सुनौ आजको नागरिक आवाज।
सत्यम जोशी, एकपल्ट अख्तियार दुरुपयोगको धेरै नाम पनि सुनिएको थियो जब लोकमान सिंह कार्कीको नाम आएको थियो, अनि यो कालो सम्पत्ति नेताहरूको अनि ठुल्ठुलो व्यापारीहरूको यो छानबिन गर्ने यताउता सुनिएको थियो। त्यति बेला लागेको थियो के गर्छ होला भनेर, तर कतिजनालाई अनुसन्धान गर्ने जस्तो गरेर पनि पछि थाहा भएन कि के भयो त्यसपछि, जस्तै कि लोकमान सिंह कार्की के भयो।
सीता खड्का, मेन त अब जुन हाम्रो देशमा समाजमा भइरहेको अब जुन करप्ट छ, जुन बजारमा पनि ग्राहकहरूले सही मूल्य पाउन।
मिनकेतन आचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हाम्रो न्यायालय कुनै पनि निकायलाई सर्वे सर्वा छोड्दाखेरि त्यो अख्तियार नै भ्रष्टाचारको दलदलमा फस्ने सम्भावना अहिलेसम्मका कार्यविधिले देखियो। त्यसको लागि एकले अर्कालाई वाच गर्न सक्ने किसिमका संस्थाहरू हुनुपर्छ। जस्तो अख्तियारभित्र भ्रष्टाचार भएको कसले हेर्ने, त्यो एउटा यस्तो बलियो नागरिक समाज हुनु पर्यो।
मनसरा बस्ने जस्तो समस्या जे भए पनि त्यसको समस्याहरू बुझेर समस्याको समाधान गर्नुपर्छ र नबुझेर कारवाही गराउनु राम्रो होइन।
तपेन्द्र बहादुर रावल, अहिलेको सन्दर्भमा अब देशमा जति पनि भ्रष्टाचार जन्मेको सरकारी कर्मचारीदेखि लिएर विभिन्न सङ्घ संस्थादेखि लिएर सबैको चाहिँ निष्पक्ष रूपमा चाहिँ खोजीनीति हुनु जरुरी छ।
लक्ष्मण कुमार बैस, जुन अख्तियार अनुसन्धानवाला यो धेरै राम्रो हो। यो नभइदियो भए देशमा धेरै अराजकता, भ्रष्टाचार, ब्रह्म लुट तरिकाले भइरहेको थियो। अख्तियारले जुन जुन क्रियाकलापहरू गरिरहेछ, यसले गर्दा धेरै चाहिँ भ्रष्टाचारीहरू चाहिँ अलि डर त्रासले चाहिँ बाँचिरहेछन्। यसले यस्तै क्रियाकलाप गर्दै पनि धेरै राम्रो हुन्छ क्या।
दार्चुलाको शैलेशिखर नगरपालिका वडा नम्बर 4 बलाच स्थित चमिलिया जलविद्युत आयोजनाको 11 वर्षपछि निर्माण सम्पन्न भए हिजो अस्ति शनिबार उद्घाटन गरिएको छ। 11 वर्षपछि निर्माण सम्पन्न गरिएको चमिलियाको बिजुली दार्चुलावासीले भने अहिले बाल्न नपाउने भएका हुन्। आफ्नै जिल्लामा उत्पादन भएको बिजुली बाल्न नपाएपछि उत्पादन बन्द गरिदिने उनीहरूले चेतावनी समेत दिएका छन्। अन्नपूर्ण पोस्टमा खबर छ।
बाँकेको नरेनापुर गाउँपालिकाले 6 वडाका सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई नयाँ झोला वितरण गर्ने भएको छ। गाउँपालिका अन्तर्गत 67 स्वयंसेविकाहरूलाई चाँडै झोला वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल भट्टराईले बताउनुभयो। कृष्णसार एफएमले गङ्गापुर स्वास्थ्य चौकीमा गरेको रेडियो बहसमा नरेनापुर गाउँपालिकाको सोनवर्षा सामुदायिक स्वास्थ्य इकाइमा औषधिको व्यवस्थापन गरिने प्रतिबद्धता गरिएको छ। कार्यक्रमका सहभागीहरूले सेवाग्राहीले सो क्षेत्रमा पोस्टमार्टम गर्ने व्यवस्था हुनुपर्ने, प्रभावकारी एम्बुलेन्स सेवा हुनुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको व्यवस्था तत्काल गर्नुपर्ने लगायतका माग राखेका थिए। लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकको दरबन्दी भए पनि लामो समयदेखि कहिले उपस्थित नहुँदा सेवा प्रभावित बनेको छ। कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्ष वीरेन्द्रपाल सिंह ठाकुर, स्वास्थ्य उपसंयोजक नगेन्द्र शाह, स्वास्थ्य चौकी इन्चार्ज नवीन बुढा छेत्री लगायतले उत्पन्न समस्याका बारेमा पहल गर्ने प्रतिबद्धता गर्नुभएको थियो।
बाँकी जिल्ला अदालत बार एसोसिएसनको नेतृत्वमा मोहम्मद अयुब सिद्दिकी चुनिनु भएको छ। सिद्दिकीको अध्यक्षतामा 11 सदस्यीय नयाँ कार्यसमिति आगामी कार्यकालका लागि सर्वसम्मत चुनिएको हो। मुख्य निर्वाचन अधिकृत अर्जुन प्रसाद पोखरेलले आवश्यक पद संख्यामा मात्र उम्मेद्वारहरूको उम्मेद्वारी पर्न आएकाले निर्विरोध कार्यसमिति घोषणा गर्नुभएको हो। दैनिक नेपालगञ्जमा खबर छ।
डढुवा रोग नलागेपछि प्युठानमा हिउँदे आलुको उत्पादन प्रशस्त बढेको छ। त्यहाँ आलुमा जिल्ला नै आत्मनिर्भर भएको छ। यस्तै दाङको खबरमा स्थानीय सेरेना माहुरीको महप्रति आकर्षण बढेको छ। परम्परागत काठका घारमा बस्ने सेरेनाको मह बढी पौष्टिक मानिएका कारण महँगो भए पनि स्थानीयको आकर्षण बढेको किसानहरूको भनाइ छ। कान्तिपुरमा खबर छ।
राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको काम द्रुत गतिमा अघि बढेको छ। नेपाली सेनाले जिम्मा लिएपछि करिडोर निर्माण कार्यले गति लिएको हो। हालसम्म करिडोर अन्तर्गत खुलालु सिमीकोट खण्डको 66 किलोमिटर निर्माण सकिएको छ। जिल्लाको जिते बजारदेखि घाट पारी चौर 33 किलोमिटर सडक निर्माण भइसकेको छ। यो सडकमा फागुन 4 गते गाडी गुडाउने तयारी गरिएको छ। अन्नपूर्ण पोस्टमा विष्णु प्रसाद न्युपानेले खबर लेख्नु भएको छ।
सुदूरपश्चिमको खप्तडमा केबल कार सञ्चालनका लागि खुत्रुके अभियान थालिएको छ। खप्तडलाई पर्यटकीय स्थल बनाउन खुत्रुके अभियान थालिएको हो। प्रदेश सातको प्रादेशिक महोत्सव उद्घाटनको अवसर पारी हिजोदेखि खप्तड केबल कारका लागि प्रति व्यक्ति 10 रुपियाँको खुत्रुके अभियान सुरु गरिएको हो। डोटीको दिपायल सिलगढी नगरपालिकाको 4 नम्बर ओडाका ओडाध्यक्ष वीरेन्द्र शाहले यो अभियानको थालनी गर्नुभयो। यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आज प्रदेश पाँचले मुख्यमन्त्री पाउँदै एमाले नेता शङ्कर पोखरेल प्रदेश पाँचको पहिलो मुख्यमन्त्री।
समानुपातिक सिटमा अधिकांश नेताका श्रीमती, कतै बिहेको थर कतै जन्मथर उपयोग।
नेपालगञ्ज उपमहानगरपालिकाको फोहोर फाल्ने जग्गा विवाद टुङ्गियो, बाँकीमा कुपोषणको अवस्था चिन्ताजनक।
र नेपाली अधिकारीकै कारण बर्दियाको मूर्तिया नाका खुल्न ढिलाइ, जुम्लामा यस क्षेत्रकै सबैभन्दा ठुलो अस्पताल भवन प्रधानमन्त्रीद्वारा उद्घाटन।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले krishnasarfmको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै राकेश र म तुला बिदा हुन्छौँ। आज माघ 29 गते सोमबार, फेब्रुअरी 12 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।